नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल फागुन 1 गते बिहिबार, फागुन कृष्ण पक्ष प्रतिपदा तिथि। तदनुसार 13 फेब्रुअरी सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर नेपाल समाचार पत्रबाट लिँदैछौं। सातै प्रदेशमा भाइरल ज्वरो र रुघाखोकीको प्रकोप उच्च शीर्षकमा नेपाल समाचार पत्रले मूल खबर प्रकाशित गरेको छ। देशव्यापी रूपमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी गत वर्षभन्दा 25% वृद्धि भएको स्वास्थ्य संस्थाहरूको तथ्याङ्कले देखाएको छ। गत वर्ष पुष महिनाको तेस्रो सातासम्म देखिने भाइरलका बिरामी र यो वर्ष देखिएका बिरामीको तथ्याङ्क हेर्दा 25% वृद्धि भएको कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर रामहरि चापागाईले बताउनुभयो। उहाँका अनुसार सिजन परिवर्तनमा रुघाखोकी ज्वरो आउने हुन्छ, तर यो वर्ष विगत वर्षहरूमा भन्दा धेरै बिरामी ओपीडीमा आएका छन्। यति बेला नेपालका अधिकांश अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको चाप बढ़ेको छ। बिरामी हुनेमा विशेष गरी बाल बालिकाहरू बढ़ी छन्। बाल बालिकासँगै अभिभावक र उच्च जोखिममा रहेको समूहमा पनि यो समस्या देखिएको छ। हरेक विद्यालयमा दिनकै विद्यार्थी बिरामी भएर घर फर्किने र अस्पतालमा ओपीडीमा जचाउन आउनेको संख्या दिनदिनै बढ़दो छ। कुन प्रकारको भाइरल भन्ने विषयमा अहिलेसम्म अध्ययन अनुसन्धान भने भएको छैन। धुलीखेल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर नारायण श्रेष्ठले धेरै बाल बालिका ज्वरो र रुघाखोकीको समस्या लिएर अस्पताल आउने गरेको बताउनुभयो। उहाँले यसलाई कमी ल्याउन वा सुधार गर्न सरकारले हाल देखिएको भाइरल कुन प्रकारको हो भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने र सोही अनुरूपको उपचार विधि अपनाउनु पर्ने बताउनुभयो। उहाँका अनुसार महामारीको रूप लिएपछि मात्र सरकारको ध्यान जाँदा उपचारमा निकै ढिला हुनुको साथै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले धान्नै नसक्ने अवस्था आउन सक्छ। जसरी कोविड 19 सचेतना फैलाएर हरेक व्यक्तिले आफ्नो सुरक्षाका लागि के अपनाउने भन्ने बारेमा जानकारी पाए, त्यसरी नै हरेक खालका रोगमा नागरिकलाई सचेत गराउने राज्यको दायित्व हो। डाक्टर चापागाईका अनुसार बिरामी हुनेमा बाल बालिका बढ़ी छन्। यसको प्रमुख कारण बाल बालिकाहरू विद्यालय जान्छन्, समूहमा बस्छन्, समूहमा खेल्छन् र एकजनालाई भाइरल ज्वरो रुघाखोकी लागेको छ भने एकैपटक ठूलो समूहमा फैलन सक्छ। यस्तो अवस्थामा बिरामी बाल बालिकालाई विद्यालयमा छुट्टी दिने र अरूलाई स्वास्थ्य सुरक्षा अपनाउनुपर्छ। विद्यालयमा धेरै बाल बालिका एकैपटक बिरामी भए विद्यालयले विकल्पको खोजी गर्नुपर्ने हुन्छ। यता इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भाइरल रोग विशेषज्ञ डाक्टर मुकेश पौडेल भन्नुहुन्छ, भाइरलका बिरामी विद्यार्थीको चाप बढ़्यो भने विद्यालय संचालकहरूले पनि बाल बालिकाको सरसफाई, स्वास्थ्य सुरक्षाका साथै मास्क लगाउने, तातो पानी बारम्बार पिउने, सरसफाईमा ध्यान दिने र समूहमा भेला हुनबाट रोक्ने जस्ता काम गर्नुपर्छ। पुसको तेस्रो साताबाट बढ़ेको भाइरल ज्वरो रुघाखोकी निकै छिटो छिटो बढ़दै गएको छ। रोकथामका लागि घर परिवार, विद्यालय र सरकारले बालबालिकालाई सचेत गराउनु पर्ने देखिएको छ। नेपालको वातावरण परिवर्तनसँगै काठमाडौँ, भक्तपुर, काभ्रे, पोखरा, चितवन, भैरहवा लगायत सातै प्रदेशमा भाइरलका बिरामीको चाप बढ़ेको छ। सातै प्रदेशमा भाइरल ज्वरो र रुघाखोकीको प्रकोप उच्च शीर्षकको यो खबर नेपाल समाचार पत्रबाट लिएका हौं। समयमै सेवा नदिनु अक्षम्य शीर्षकको खबर गोर्खा पत्रबाट लिँदैछौ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीले सेवाग्राहीको अनुहार हेरेर नभई सेवाग्राहीलाई निष्पक्ष, तटस्थ, जनमैत्री र झन्झट रहित रूपमा सेवा प्रवाह गर्न सबै कर्मचारीलाई निर्देशन दिनुभएको छ। सेवाग्राहीलाई समयभित्रै सहज र सर्वसुलभ रूपमा सेवा प्रवाह गर्न आग्रह गर्दै उहाँले सबै कर्मचारीलाई सेवाग्राहीको मर्का बुझी मुस्कानका साथ छिटो सेवा दिनुपर्नेमा जोड़ दिनुभयो। नेपाल निजामती कर्मचारी संगठनको 12 महाधिवेशनको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, तपाईहरूले सरकारी कर्मचारीको रूपमा कुनै पनि राजनीतिक पूर्वाग्रह बिना निष्पक्ष सेवा दिनुपर्छ। चुनावमा मत दिन पाउने अधिकार छ, तर कर्मचारीका रूपमा आफ्नो मर्यादा कायम राखी सेवाग्राहीलाई कुनै दुःख नदिई सेवा प्रदान गर्नुपर्छ। समयमै सेवा नदिनु अक्षम्य शीर्षकको यो खबर गोर्खा पत्रमा प्रकाशित छ। आजको नागरिक दैनिकमा किन फुटिरहन्छ मेलम्चीको पाइप शीर्षकको खबर मूल खबरका रूपमा प्रकाशित छ। मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाण्डुको बबरमहल क्षेत्र हिजो दिउँसो जलमग्न भयो। यसबाट स्थानीय सवारी साधन र बटुवाले हुनसम्मको शास्ति भोगे भने सो क्षेत्र केही बेर अस्तव्यस्त नै रह्यो। काठमाण्डुमा यसअघि पनि पटक पटक मेलम्ची खानेपानीको पाइप फुट्दा समस्या उत्पन्न हुँदै आएको छ। गत मंगिरमा नयाँ बजार क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा यसरी नै जलमग्न भएको थियो। यसबाट सरकारी पूर्वाधार क्षेत्रमा काम गर्ने तौर तरिका र गुणस्तरमा गम्भीर प्रश्न उठेको छ। साथै पूर्वाधार क्षेत्रमा काम गर्ने सरकारी निकायबीच आपसी समन्वय हुन नसकेको विषयमा पनि प्रश्न खड़ा भएको छ। साथै सरकारी निकायबाटै आवश्यक अनुगमन भएको देखिन्न, एकले अर्कोलाई दोष देखाएर पन्छिने काम भइरहेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केएलका प्रवक्ता प्रकाश राईले खानेपानीको पाइप फुट्नुमा विभिन्न कारण रहेको बताउँदै सड़कमा विद्युत लाइन भूमिगत गर्ने क्रममा असावधानी अपनाउँदा हिजो बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेको बताउनुभयो। पाइपमा पानीको प्रेसर बढ़ी भएर या तेस्रो पक्ष अर्को सरकारी निकायले भत्काएर पाइप फुट्ने गरेको पाइएको छ। हिजो तेस्रो पक्षले खानेपानीको पाइप भत्काएर समस्या देखिएको हो, उहाँले भन्नुभयो। सरकारी निकायहरूले जमीन मुनि पाइप बिछ्याउँदा या तार राख्दा आपसमा समन्वय नगरेर तथा सावधानी नअपनाउँदा यस्तो समस्या उत्पन्न हुने गरेको उहाँको भनाइ छ। किन फुटिरहन्छ मेलम्चीको पाइप शीर्षकको यो खबर नागरिक दैनिकमा प्रकाशित छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारले ल्याएका अध्यादेशमा सर्वसम्मत नभए बहुमतबाट पारित हुने बताउनु भएको छ। माघ 28 गतेको मन्त्रीपरिषद बैठकका निर्णय हिजो सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरूङले सरकारले ल्याएका 6 अध्यादेश पास भएरै छोड्ने उल्लेख गर्नुभयो। मन्त्री गुरूङले सबै अध्यादेश पास हुँदैन भन्ने बजार हल्ला मात्रै भएकाले राजनीतिक सहमति गरेर पारित हुने जिकिर गर्नुभयो। अध्यादेशमा सहमति नभए बहुमतबाट पारित हुन्छ शीर्षकको यो खबर गोर्खा पत्रमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा 4 वर्षपछि 12 पेशीमा सुनवाई शुरू, 52 विवादास्पद संवैधानिक नियुक्ति खारेज भए, राजनीति फेरि नयाँ मोडमा शीर्षकको खबर मूल खबरका रूपमा प्रकाशित छ। संवैधानिक आयोगहरूमा गरिएको पदाधिकारी नियुक्ति विरूद्ध 4 वर्ष अघि परेका रिटमा सर्वोच्च अदालतले हिजो अन्तिम सुनवाई शुरू गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संवैधानिक परिषदको सिफारिशमा 2077 माघ र 2078 असारमा विभिन्न आयोगमा गरिएको नियुक्ति विरूद्ध परेका 15 रिटलाई प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासमा सुनवाई थालिएको हो। 6 वर्षका लागि नियुक्त भएका पदाधिकारीको कार्यकाल 4 वर्ष नागेपछि मात्र सुनवाई शुरू भएको हो। यसअघि कामुसहित 5 प्रधान न्यायाधीश हुँदा 11 पटक पेशी तोकिए पनि रिट हेर्न नभ्याइनेमा परेको थियो। संवैधानिक इजलासले नियुक्ति बदर गरिदिए सबै पदमा नियुक्तिको नयाँ प्रक्रिया थालनी गर्नुपर्ने हुन्छ। हाल संवैधानिक परिषद अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली तथा सदस्यहरूमा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र उपसभामुख इन्दिरा राणा हुनुहुन्छ। राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख गरी तीनैजनाको राजनैतिक पृष्ठभूमि प्रधानमन्त्री ओलीको भन्दा फरक भएकाले संवैधानिक परिषदले नियुक्तिको सिफारिश गर्न सहज छैन। प्रधान न्यायाधीशले साथ दिएमा पनि प्रधानमन्त्रीको प्रस्तावमा 3 मत 50% मात्र पुग्छ। यस्तो अवस्थामा संवैधानिक आयोगमा नियुक्तिका लागि सकस हुनेछ भने ती आयोग लामो समय रिक्त रहने अवस्था निम्तिनेछ। यस्तोमा राष्ट्रिय सहमतिका नाममा दलीय भागवण्डा हुने जोखिम छ। त्यसो पनि हुन नसके संवैधानिक अराजकतालाई पूर्ति गर्न नयाँ राजनीतिक अध्यायको पहल हुन सक्छ। 52 विवादास्पद संवैधानिक नियुक्ति खारेज भए, राजनीति फेरि नयाँ मोडमा शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। एक हुँदै जनमत र नागरिक उन्मुक्ति शीर्षकको खबरलाई नागरिक दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेको छ। डाक्टर चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रंजिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नाउपाबीच पार्टी एकता पक्का भएको छ। अहिले एकताको मजबूत आधार तयार पार्नका लागि जनमतका अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्तिका अध्यक्ष संरक्षक रेशम चौधरी लागि परेका छन्। उनीहरूबीच श्रृंखलाबद्ध रूपमा संवाद समेत हुने गरेको छ। पार्टी एकता हुने पक्का भइसकेको र अन्तिम सम्वाद मात्रै बाँकी रहेको नेताहरूले बताएका छन्। नागरिक उन्मुक्तिकी अध्यक्ष रंजिता श्रेष्ठ चौधरी नेपाल फर्केपछि अन्तिम सम्वाद हुने संरक्षक रेशम चौधरीले जानकारी दिनुभयो। चौधरीका अनुसार पार्टी एकताको आधार तयार भइसकेको छ। कसले गर्ला नेतृत्व उपशीर्षकमा समाचार अगाडि छ। एकतापछिको पार्टीको नेतृत्व कसले गर्छ भन्नेबारे टुंगिन बाँकी रहेको दुवैतर्फका नेताहरूले बताएका छन्। तर त्यसमा कुनै समस्या नरहेको उनीहरूको दावी छ। पार्टीको नाम के हुने, संगठन स्वरूप कस्तो हुने, कसले नेतृत्व गर्ने, विचारात्मक रूपमा कसरी अगाडि जाने भन्ने कुरामा सहमति हुन बाँकी रहे पनि त्यसमा समस्या नरहेको रेशम चौधरीले बताउनु भएको सम्बन्धी यो खबर एक हुँदै जनमत र नागरिक उन्मुक्ति शीर्षकमा नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। सर्वोच्चको आदेश विपरीत जनयुद्ध दिवस मनाउन 3 दर्जन पालिकामा सार्वजनिक विदा शीर्षकको खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। सर्वोच्च अदालतको आदेश विपरीत करिब 3 दर्जन पालिकाले फागुन 1 जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिएका छन्। कतिपय पालिकाले 2052 सशस्त्र द्वन्द शुरू भएको दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउन वडा तहसम्म विभिन्न कार्यक्रम गर्दैछन्। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले 2079 हरेक वर्ष फागुन 1 जनयुद्ध दिवस मनाउनका लागि सार्वजनिक विदा दिने पहिलो पटक औपचारिक निर्णय गरेको थियो। त्यो वर्ष सरकारको निर्णय अनुसार सार्वजनिक विदा दिए पनि 2080 भने यसलाई सर्वोच्च अदालतले रोक लगाएको थियो। मन्त्री परिषदको निर्णय विरूद्ध द्वन्द पीड़ितका तर्फबाट अदालतमा परेको रिटको सुनवाई गर्दै सर्वोच्चले फागुन 1 सार्वजनिक विदा दिने निर्णय संविधानको भावना विपरीत रहेको ठहर गरेको थियो। सर्वोच्चका न्यायाधीश द्वय आनन्द मोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले गत वर्ष पुष 13 सार्वजनिक विदा खारेज गरिदिएको थियो। सर्वोच्चको आदेशपछि संघ सरकारले विदा नदिए पनि केही स्थानीय तहले गत वर्ष फागुन 1 जनयुद्ध दिवसको विदा दिएका थिए। यो वर्ष पनि माओवादीले चुनाव जितेका पालिकामा विदा घोषणा गरिएको छ। विदाका लागि ती पालिकाको कार्यपालिका बैठकबाटै निर्णय गरिएको छ। सर्वोच्चको आदेश विपरीत जनयुद्ध दिवस मनाउन 3 दर्जन पालिकामा सार्वजनिक विदा शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टमा मास्टर साहेब सभामुख शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। राजर्षी जनक विश्वविद्यालयमा कानून शास्त्र संकायको पढ़ाईको तर्खर हुँदैथ्यो। सधैँझै कक्षामा शिक्षक उपस्थित हुनुभयो तर उहाँले हिजो आफूले नपढ़ाउने बताउनुभयो र भन्नुभयो आज अतिथि व्याख्याता आउँदै हुनुहुन्छ। उहाँले संघीय शासन प्रणाली, यसका अभ्यास, समावेशिताको सकारात्मक प्रभावका विषयहरूमा अध्यापन गराउनुहुनेछ। लगत्तै कोठामा अतिथि पुग्नुभयो। उहाँले कक्षामा कसरी घुलमिल हुने विषयमा विद्यार्थीलाई जानकारी गराउनुभयो अनि साना देश र ठूला देशमा संघीयता कार्यान्वयनका प्रयासबारे अध्यापन गराउनुभयो। विद्यार्थीले रोचक पाराले सुन्नुभयो। 45 मिनटको कक्षा लम्बिएर 1.5 घण्टा पुग्यो। कक्षा कोठामा अतिथि व्याख्याताका रूपमा उपस्थित हुनुहुन्थ्यो मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल। तर शुरूमा प्रदेश सभामुख मण्डलले कक्षा लिने कुरा विद्यार्थीलाई जानकारी गराइएको थिएन। कक्षा सञ्चालनको बीचतिर मात्रै मण्डलले आफ्नो परिचय खुलाउनुभयो। सभामुख मण्डलका लागि कक्षा कोठाको अनुभव भने नौलो थिएन। शिक्षण पेसा छोडेको 23 वर्षपछि जनकपुरधाम स्थित राजर्षी जनक विश्वविद्यालयमा पढ़ाउन जाँदा सभामुख मण्डलले नेताको भन्दा शिक्षकको अनुशासन र अध्यापन पद्धतिको पूर्ण प्रयोग गरेर आफ्ना कुराहरू राख्नुभयो। विद्यार्थी र सभामुख मास्टर साहेब बीचको कुराकानी यति धेरै रोचक र गहन भयो कि 45 मिनटको कक्षा लम्बिएर 1 घण्टा 30 मिनट चल्यो। समय बितेको कसैलाई पत्तो नै भएन। केही बेर त सरले कक्षा कोठामा घुलमिल हुने खालका कुराहरू गर्नुभयो। त्यसपछि संघीयता कार्यान्वयनका प्रयास, साना देश र ठूला देशमा संघीयता के कस्ता प्रयासहरू भएका छन्, लोकतन्त्रको अवधारणा र प्रदेशसभाको बारेमा अलिअलि कुराहरू गर्नुभयो। विद्यार्थी श्याम शाहले भन्नुभयो, उहाँको अध्यापन शैली निकै सहज र बुझिने खालको थियो। व्यक्तिगत रूपमा उहाँलाई नचिन्नेले त कुनै विद्यालयको शिक्षक नै हुनुहुन्छ भनेर बुझ्न सक्छन्। मास्टर साहेब सभामुख शीर्षकको यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा उप प्रधानमन्त्री सिंहकी दिदी संलग्न बाल संगठनको जग्गा हिनामिनामा पनि मुद्दा नचलाउने निर्णय शीर्षकको खबर मूल खबरका रूपमा प्रकाशित छ। अनाथ बाल बालिका पाल्ने परोपकारी संस्था नेपाल बाल संगठनमा 33 वर्ष नेतृत्वमा रहँदा आर्थिक अनियमिततामा संलग्न उप प्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्यलाई पनि सरकारले उन्मुक्ति दिएको छ। उहाँको मुख्य संलग्नता रहेको संगठनको जग्गा लीज हिनामिनामा मुद्दा नचलाउने निर्णय जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गरेको छ। सरकारी सीआईबीको अनुसन्धान प्रक्रियामै हस्तक्षेप गरी मुद्दा चलाउन आवश्यक नरहेको राय पेश गर्न दबाव दिएकोमा सोही प्रतिवेदनका आधारमा यस्तो निर्णय गरिएको बताइएको छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिकाको अग्रपृष्ठबाटै प्रिन्सिपलकी छोरीले तातो पन्यूले डामिन स्कूलका चार बालकको गाला शीर्षकको खबर लिँदैछौ। तनहुमा एक निजी स्कूलका प्रिन्सिपलको छोरीले चार विद्यार्थीमाथि निन्दनीय र अमानवीय हरकत गरेकी छिन्। विद्यार्थीलाई सुरक्षा र सम्मान दिनुपर्नेमा प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी समेत रहेकी लेखापाल सुषमाले तातो पन्यूले चार विद्यार्थीको गाला डामेकी छिन्। बालबालिकामाथि कुनै पनि प्रकारको हिंसा बाल अधिकारको गम्भीर उल्लंघन हो। घटना भीमात नगरपालिका 6 तनहु स्थित प्रभात एकाडेमी बोर्डिङ स्कूलको हो। घटना मंगलबार बिहान 11:30 बजेतिरको भए पनि हिजो मात्रै सार्वजनिक भएको हो। विद्यार्थीको गालामा अझै डाम छन्। चारै बालक कक्षा 4 अध्ययनरत हुन्। क्यान्टिनमा पन्यु तताई गालामा पन्यु डाम्ने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। पीड़ित एक बालकले बताए अनुसार दोस्रो पीरियड सकिएपछि कक्षा 4 विद्यार्थी आपसमा कुराकानी गरेर बसेका थिए। त्यही बेला सुषमा आएर विद्यार्थीको गालामा पन्यूले डामेकी हुन्। सामाजिक विषयका शिक्षक गयल भएकाले श्रेष्ठ कक्षामा पुगेकी थिइन्। साथीहरू गफ गरिरहेका थियौं, मिस आउनुभयो अनि कक्षामा हल्ला गर्ने भन्दै तातो पन्यूले गाँडामा हान्नु भएको हो। ती बालकले भने तातो पन्यूले हानेपछि मसँगै अरू साथीहरू पनि रोए, अहिले पनि गालामा पुरिरहन्छ, विद्यालय जान पनि डर लाग्छ। प्रिन्सिपलकी छोरीले तातो पन्यूले डामिन स्कूलका चार बालकको गाला शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको राजधानी दैनिकमा ऐन आएको 26 महिनापछि नियमावली शीर्षकको खबर प्रकाशित छ। 2 वर्षदेखि रोकिरहेको बीमा नियमावली स्वीकृत भएको छ। गत सोमबार बसेको मन्त्री परिषदको बैठकले बीमा ऐन 2079 जारी भएको, 26 महिनापछि बीमा नियमावली 2081 स्वीकृत गरेको हो। 22 कार्तिक 2079 बीमा ऐन 2079 लागू भएको थियो। बीमा नियमावली पारित नहुँदा बीमा सम्बन्धी काम कार्यवाहीमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा असर परिरहेको थियो। यो खबर राजधानी दैनिकमा प्रकाशित छ। आजको कारोबार दैनिकमा ब्याजदर घट्ने क्रम रोकियो शीर्षकको खबर प्रकाशित छ। न्यूनतम बिन्दुमा पुगेको बैंक ब्याजदर घट्ने क्रम रोकिएको छ। कर्जा लगानी समेत क्रमशः बढ्दै गएकाले ब्याजदर घट्नै रोकिएको हो। बैंकरहरूका अनुसार पछिल्ला केही महिना यता कर्जा विस्तार सुस्त गतिमै भए पनि बढ़ने क्रममा छ। आयात निर्यातमा भएको वृद्धि तथा सस्तो ब्याजदरका कारण कर्जा केही बढ़न थालेसँगै ब्याजदर स्थिर रहन पुगेको हो। यसबाहेक केन्द्रीय बैंकको नीतिका कारण घटाउने अवस्था नहुँदा बैंकहरूले ब्याजदर स्थिर राख्नु परेको एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउनुहुन्छ। वाणिज्य बैंकहरूले फागुन महिनाका लागि बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदरमा दुई बैंकको बाहेक सबैको स्थिर छ। ग्लोबल आईएमई बैंकले ब्याजदर बढ़ाउँदा लक्ष्मी सनराइजले घटाएको छ। बाँकी बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ब्याजदर घट्ने क्रम रोकियो शीर्षकको यो खबर कारोबार दैनिकबाट लिएका हौं। कारोबारमै आकाशिँदै सुन र अमेरिकी डलरको मूल्य शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। पहिलो धातु सुनको मूल्य निरन्तर रूपमा उकालो लागेको छ। एकाध दिन 1-2 हजारले मूल्य घटे पनि बढ़ने श्रृंखला रोकिएको छैन। मंगलबार सुन प्रतितोला 1,70,200 कारोबार भएको थियो। बुधबार 2,700 घटेर 1,67,500 भएको छ। सुन जस्तै अमेरिकी डलर पनि नेपाली रूपियाँका तुलनामा मजबूत भइरहेको छ। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि डलर पनि क्रमशः मजबूत हुँदै आएको हो। एक डलरको मूल्य 140 नेपाली रूपियाँ पुगेकोमा अहिले 139 रूपियाँ हाराहारी छ। गत कार्तिक 15 सुन प्रतितोला 1,71,000 कारोबार भएको थियो। सरकारले बजारमा सुनको मूल्य वृद्धिसँगै तस्करी बढ़ेको भन्दै आयातमा भन्सार महसुल घटाएसँगै मूल्य 1,48,000 रूपियाँमा झरेको थियो। अमेरिकाको राष्ट्रपति ट्रम्प बनेपछि रूस युक्रेन र इजरायल हमास बीचको युद्ध अन्त हुने अनुमान गर्दै कतिपयले यसको असर सुनको मूल्यमा पर्ने बताएका थिए। आकाशिँदै सुन र अमेरिकी डलरको मूल्य शीर्षकको यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा हड़तालको चेतावनी दिएका उद्योगी र ढुवानी व्यवसायीले रोके आन्दोलन शीर्षकको खबर प्रकाशित छ। हड़तालको चेतावनी दिएका एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले 15 दिनका लागि आन्दोलन स्थगित गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हिजो भएको छलफलपछि संघ र महासंघले आन्दोलन 15 दिनका लागि रोकेका हुन्। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो। आजको गोर्खापत्र दैनिकमा फर्काउं हावाको स्वच्छता शीर्षकको सम्पादकीय प्रकाशित छ। कान्तिपुर दैनिकमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपालको तस्वीर शीर्षकको खबर प्रकाशित छ। नागरिक दैनिकमा भ्रष्टताको यात्रा शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण पोस्टमा नीतिगत भ्रष्टाचारको जालोमा देश शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपाल समाचार पत्रमा स्वास्थ्य सचेतना शीर्षकमा सम्पादकीय प्रकाशित छ भने कारोबार दैनिकमा माइल स्टोन लक्ष्यको दुरावस्था शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय आजलाई सकिएको छ। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।